नमस्कार। फ्रिडम चौतारी पोडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म नानुमैया खड्का। राज्यले झुटा मुद्दा लगाएर पत्रकारलाई दुःख दिने क्रम जारी छ। यस क्रममा विभिन्न राजनीतिक दलसँग आबद्ध भएको आशंका मात्रै गरेको आधारमा पक्राउ गरेर थुनेर पीड़ा दिने कामले गर्दा पत्रकार आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्नबाट वञ्चित भइरहेका छन्। नागरिकको मौलिक अधिकार हनन भइरहेको अवस्था छ। यसै क्रममा पोखराका पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्ने काम गर्यो। एक पटक मात्र होइन, दुई पटक। पहिलो पटक उनी अन्तर्वार्ता लिन गएका थिए र दोस्रो पटक सर्वोच्चले उनलाई रिहा गरेको केही क्षण पनि नबित्दै उनलाई फेरि पनि पक्राउ गरियो। ओम हमाल जनसञ्चार.com अनलाइनका सम्पादक हुन्। उनी 20 वर्षभन्दा बढीदेखि जनजीविका, भ्रष्टाचार, प्रहरीको ज्यादती सम्बन्धी विषयहरूमा गहिरो रिपोर्टिङ गर्दै आइरहेका छन्। यसै क्रममा फ्रिडम फोरमले उनीमाथि भएको ज्यादती झुटा मुद्दा सम्बन्धी आरोपमा कानूनी सहायता प्रदान गर्यो। उनलाई हिरासतबाट मुक्त गर्ने क्रममा फ्रिडम फोरमकी कानून अधिकृत अस्मिता पोखरेलले सहयोग गर्नुभयो। अहिलेको अवस्थामा समग्र अभिव्यक्ति स्वतन्त्रता, नागरिकको बोल्ने अधिकार कसरी संकुचित हुँदैछ र पत्रकारिता कसरी स्वनियमनमा जाँदैछ भनेर यिनै विषयमा पत्रकार ओम हमाल आफ्नो श्रीमती सहित रिहा पश्चात फ्रिडम फोरममा आउनु भएको छ र आज उहाँले आफ्नो समग्र कुराहरू आजको पडकास्टको श्रृंखलामा बताउँदै हुनुहुन्छ।
म चाहिँ ओम हमाल, पोखरामा 2054 सालदेखि पत्रकारिता गरिराखेका छु। मैले लामो समयदेखि टेलिभिजन पत्रकारिता, अनलाइन पत्रकारिता र छापा पत्रकारितामा काम गरिरहेको छु। म 58-59 पछि मैले 3 टेलिभिजनमा चाहिँ समाचार ब्युरो प्रमुख रूपमा काम गरेँ। नेपाल वान टेलिभिजनमा काम गरेँ, न्युज 24 टेलिभिजनमा काम गरेँ, जनता टेलिभिजनमा काम गरेर अहिले म एउटा आफ्नै न्युज पोर्टल चलाउँछु, जनसञ्चार.com। अब पत्रकारिता गरिरहँदा सधैँ मेरो फोकस केमा रह्यो भने इन्भेस्टिगेटिभ अनुसन्धानात्मक समाचारहरू लेखिरहेँ मैले, जसले गर्दाखेरि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको विषय चाहिँ मैले सधैँ चाहिँ जोडतोडका साथ उठाउने गरेँ। समाजमा भएका भ्रष्टाचार, दलाली तन्त्रको सरज विरोध गरेर मैले समाचार लेखेँ। यसै क्रममा मलाई भन्नुहुन्छ भने मेरो पत्रकारिताका सुरुका दिनदेखि नै म चाहिँ विभिन्न व्यक्ति समूहहरूबाट चाहिँ पीडित बन्दै अवस्था हो। भर्खर पत्रकारिता सुरु गरिराखेका थिएँ। म पोखराको आदर्श समाज दैनिक, जो पुत्याको जो गोर्खापत्र जस्तो मानिन्छ, त्यसमा काम गर्दाखेरि मेरै गाउँमा जो पोखरा महानगरपालिका वडा नम्बर 16 तत्कालीन भलाम गाविस वडा नम्बर 2 कालीखोला पुल बनिया छ, त्यसमा समाचार बन्दै गरेको पुलको चाहिँ समाचार बनाउने क्रममा चाहिँ ठेकेदारबाट कुटियो। मैले चाहिँ समाचार लेखेको भरमा चाहिँ ठेकेदारले कुटे। त्यसपछि 64 सालको संविधान सभाको चुनावमा समाचार संकलन गर्ने क्रममा चाहिँ तत्कालीन माओवादीका नेताहरूले चाहिँ मलाई कुटपिट गरे, त्यो पनि मैले सराएँ। म निरन्तर रूपमा चाहिँ जनताको पक्षमा जो शोषित छन्, पीडित छन्, आधारभूत वर्ग छन् भनिन्छ, जो गरिब, किसान, मजदुर, सुकुम्बासी जुनको पक्षमा म निरन्तर कलम चलाइराखेँ। यसै क्रममा जुन न्यून वर्गहरूको पक्षमा वकालत गरिरहेँ। नेपाल पत्रकार महासंघ कास्कीमा विधिसम्मत चुनाव भएन भनेर त्यहाँका पत्रकार साथीहरूले चाहिँ आन्दोलन गर्नुपर्छ भनेर हामीले चाहिँ वकालत गर्यौँ र त्यसैको आन्दोलन स्वरूप मेरै नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा 3 दिनसम्म हामी आमरण अनसनसम्म बस्न बाध्य भयौँ। त्यति बेलाको पनि अवस्था त्यस्तो रह्यो। त्यसको साथसाथै म जति बेला नेपाल वान टेलिभिजनमा काम गर्थेँ, त्यति बेला चाहिँ हामी पत्रकारहरू जुन झन्न 80 पत्रकारहरू थियौँ, इन्डियन टेलिभिजन च्यानल हो त्यो, नलिनी सिंह त्यसको लगानीकर्ताले चाहिँ हाम्रो चाहिँ चरम शोषण गरे भएर हामीले चाहिँ उनका विरुद्ध आन्दोलन गर्यौँ। नलिनी सिंहले सबैसँग मैले जितेँ, नेपाली पत्रकारसँग जित्न सकिनँ भने 19 दिनसम्म हामी भोको पेटमा चाहिँ आन्दोलन गरे भएर 3 दिनसँग आमरण अनसन बसेपछि त्यहाँ पनि हामीले विजय गरेका छ अवस्था हो। अहिले आएर यति बेला म 22-25 वर्षदेखि पत्रकारिता गरिरहेको मान्छे, मेरो समाचारका कारण धेरैले प्रभाव परेको छ, अन्यायको भएको छ, उसको आवाज बुलन्द गरिरहेँ, जसले जहाँ शोषण भएको छ त्यो शोषकको विरुद्ध कलम चलाइरहेँ। यही क्रममा चाहिँ मेरो खरो पत्रकारिता, मेरो खोजी पत्रकारिता, जनपक्षीय पत्रकारिता कारण मलाई चाहिँ राज्यले अहिलेको विद्रोही भनिया छ, राज्यले त प्रतिबन्धित भनिया छ, नेपाल कम्युनिस्ट पार्टी विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ताको रूपमा अपव्याख्या गरेर मलाई चरम यातना दिने, गिरफ्तार गर्ने जस्तो गैर कानुनी लज्जास्पद कार्य गरेछ। तपाईँ भन्नुहुन्छ के शोषित पीडित जनताको पक्षमा कलम चलाउनु, उनीहरूको पक्षमा वकालत गर्नु विप्लवको कार्यकर्ता हुने आधार हो? के संविधानले मलाई चाहिँ राजनीतिक आस्था राख्ने अधिकार दिएको छैन? हो, म एउटा पार्टीमा राजनीतिक आस्था राख्दछु, तर मैले मेरो समाचारमा कहीँ कतै पनि मैले चाहिँ राजनीतिक आस्थाको चाहिँ झल्को दिएको छैन। तपाईँहरू मेरा हरेक समाचारहरू चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। तर राज्य त्यसैलाई आधार बनाएर मलाई पक्राउ गर्यो। योभन्दा अगाडि स्थानीय चुनावमा पनि तत्कालीन एसपी अहिले जो काठमाडौँ परिसरमा चाहिँ हुनुहुन्छ, टेकुमा हुनुहुन्छ अशोक सिंह एसपी, उहाँ कास्कीमा हुँदाखेरि दुईजना प्रहरीलाई चाहिँ उहाँले पिटेर चाहिँ कानको जाली फुटाल्नु भयो। पोखरामा सितिमिति प्रहरीका विरुद्ध यस्ता चाहिँ पीडितका समाचारहरू कमै मात्रामा आउँछ। तर मैले त्यो समाचार हालेका कारण मलाई त्यति बेला पनि एसपी अशोक सिंहले विप्लवको आरोप लगाएर थुन्ने प्रयास गर्नुभयो। मैले च्यालेन्ज गरेँ, तपाईँ मलाई विप्लवको कार्यकर्ता भनेर प्रमाणित गरेर देखाउनुहोस्, तपाईँले जुनसुकै कार्यवाही गरे पनि म तयार गर्न सक्छु, तर यस्ता फर्जी मत फर्जी आरोप नलगाउनुहोस्, मलाई त्यो दुःख नदिनुहोस्, म जनताको पछिको अग्रागर तपाईँले चाहिँ भन्नुहोस् न प्रहरीले कुट्या होइन भने होइन भन्नुहोस्, पीडित यहीँ छ भनेपछि उहाँले बाध्य भएर मलाई छोड्नु भयो। यति बेला तपाईँको चाहिँ यही अब यो प्रतिबन्धको सेरोफेरो अनि यो राजनीतिक माहौल चलिरहेछ, राष्ट्रियता कमजोर बनेको अवस्था छ नेपालको, नेपालको राष्ट्रियता ढुलमुले अवस्था पुगेको छ, नेताहरू विदेशीहरूको दलाल बनेर राष्ट्रियता समाप्त हुने अवस्था छ। यही पेरिफेरीमा लगेर म चाहिँ नेकपा कास्कीका इन्चार्ज कृष्णबागले रूपेशसँग अन्तर्वार्ता लिनको लागि त्यहाँ पुगेका थिएँ। तयारी भइराखेका थियो, उहाँले भन्नु खाना खाएपछि गरौँ सर, भन्नुभयो ठिकै छ, म किनभने म त उहाँको टाइम लिएर गएको थिएँ, उहाँले आफ्नो सुरक्षाको ग्यारेन्टी भएपछि मलाई बोलाउनु भयो, उहाँ पुगेका थिएँ, मैले त उहाँले भन्नु भनेको मान्नुहोस् भए मसँग त कुनै विकल्प थिएन त। अनि उहाँले खाना खाएपछि गरौँ भन्नुभयो, म तयारी गर्दै थिएँ, प्रहरीले त्यहाँ एकजना भाइले चाहिँ सर यहाँ त सिभिलले घेरै छ भनेपछि, अनि उहाँले चाहिँ ल ओमजी म रक्षात्मक अवस्थामा पुग्नुपर्ने भयो, म हिँडेँ भनेर खेतको गएर भाग्नु भयो। अब जिन्दगी सुराकीको आरोप लगाएर झुन्डिरहने भएँ, मैले त यातना भोग्ने भएँ बिद्रोही पछिबाट, किनभने म पुगेपछि उहाँ चाहिँ पक्राउ पर्ने सम्भावना पक्राउ पर्नेको फेरि बनिया छ। त्यसले गर्दाखेरि अब यही नेताकै पछि लाग्दाखेरि चाहिँ भरि गोली खाइएछ भने पनि कम्ती सुराकीको आरोप त लाग्दैन नि भन्ने हिसाबमा पछि लागेँ। प्रहरीले हामीलाई करिब करिब तपाईँको चाहिँ 8:30 बजेपछि एउटा घरमा गएर बस्यौँ, आधी घन्टा हामीलाई चाहिँ बाहिरबाट चुकुल लगाएर राखियो, त्यो पनि सिभिल पुलिसले। अनि त्यो मात्रै होइन, आधी घन्टापछि आएका प्रहरीले के गरे, सादा पोसाकका प्रहरीहरू हामीलाई लखेटेका सादा पोसाका, कतै हामी अपहरण पो पऱ्यौँ कि भन्ने लागेको थियो। उहाँ नेता हुनुहुन्थ्यो, म पत्रकार थिएँ, जल्दो बल्दो रूपमा खरो रूपमा प्रस्तुत हुने पत्रकार। प्रहरी आउनुभयो, उहाँले चाहिँ हाम्रो फोटो खिच्न थाल्नुभयो, अनि उहाँ नेताजीले चाहिँ हामीलाई पक्राउ पुर्जी दिन्छ कि दिँदैन सोध्नुहोस् भन्नुभएको थियो। मैले प्रश्न भनिदिएँ, तपाईँहरू को हुनुहुन्छ आफ्नो परिचय दिनुहोस्, नत्र तपाईँले हाम्रो फोटो खिच्ने अधिकार तपाईँलाई छैन, म यो मान्दिनँ, तपाईँहरू फोटो खिच्ने काम बन्द गर्नुहोस् भने मैले पटक पटक उहाँहरूलाई चाहिँ भने। त्यसपछि उहाँहरू हस्किनु भयो र पछि आदेश लिनुभयो, कहाँ लिनुभयो मलाई थाहा छैन। उहाँले त्यसो गरिसकेपछि फेरि पछि आएर एकजना उमेश प्रधान, हिजो आफूलाई प्रहरी जवान भन्थ्यो, ऊ पनि सिभिलमै थियो, दाइ म प्रहरी जवान हुँ उमेश प्रधान भनेर भनेपछि ल ठिक छ, त प्रहरी हो प्रहरी हो भने त्यसो हामीलाई पक्राउ पुर्जी दिनुहोस्, पक्राउ पुर्जी बिना तपाईँहरूले हामीलाई कुनै पनि गतिविधि गर्न बाध्य हुनुहुन्न हामी भनेपछि उहाँले हुन्छ सर तपाईँहरूलाई हामी पक्राउ पुर्जी दिन्छौँ भन्नुभयो। अनि म तपाईँको कमान्डर बोलाउँछु यतापट्टि, यहाँ बोलाउनु सर, अब तपाईँको कमान्डरलाई भनेपछि उहाँहरूले चाहिँ एकजना आउनुभयो, तपाईँको परिचय दिनुहोस् मलाई, अब तपाईँहरू मलाई के आरोप लगाउनु भयो पक्राउ गर्दै हुन्छ भन्दा उहाँले बोल्न सक्नु भएन। अनि धेरै गल्पतिका बिच उहाँले हामीलाई सादा पोसाकका प्रहरीले पक्राउ पुर्जी जारी गर्न मिल्छ, पक्राउ पर्नु भन्दा अघि मलाई कसले पक्राउ गरेको भन्ने मैले जानकारी पाउनु पर्दैन, मैले के आरोप लगाएर पक्राउ गरिएको भन्ने मलाई जानकारी दिनु पर्दैन। हामी दुईजनालाई पक्राउ गर्न दिए, पक्राउ पुर्जी पनि दिएन र पक्राउ पर्नुको कारण पनि दिएन, र लास्टमा सादा पोसाकका प्रहरीले जुन यो संविधानको खिल्ली उडाउँदै उहाँहरूले चाहिँ के अरे पिस्तोल कम्मरमा भिरेर हामीलाई मानसिक यातना दिएर पक्राउ पुर्जी दिनुभएको छ, के यो हामीलाई चाहिँ शारीरिक मानसिक यातना दिने अधिकार छ राज्यलाई? हाम्रो बाँच्न पाउने अधिकार छैन? हामीलाई के आरोप लगाइएको छ भनेर उहाँहरूले जानकारी दिनु पर्दैन? सूचनाको हक छैन हामीसँग? के हो यो राज्यको अवस्था? त्यसपछि उहाँहरूले त्यति हाम्रो अडानका बिच उहाँहरूले पक्राउ पुर्जी दिएपछि हामीलाई लैजानुभयो, लगेर एकजना बल्ल चाहिँ एउटा गाडीमा आउनुभयो, एकजना युक्त गुरुङ भन्ने हुनुहुन्छ क्या सही, त्यो त्यहाँको प्रहरी आउनुभयो सिभिलमा, के अरे उसमा युनिफर्ममा आउनुभयो र हाम्रो गाडीमा ल्याउनुभयो। बल्ल हामी अपहरण मुक्त भयौँ, अपहरण भएका रहन्छौँ भने थाहा भयो क्या हामीलाई, पक्राउ पुर्जी दियो र त्यो युनिफर्मको पुलिस भएपछि हामी बल्ल थाहा पायौँ। पक्राउ पुर्जीमा हामीलाई चाहिँ तपाईँलाई आवश्यक अनुसन्धानका क्रममा जरुरी पक्राउ पुर्जी जारी गरिएको छ भनेर मात्र लेखिएको थियो, त्यो चाहिँ मैले पढेर चाहिँ गरेको सही गरे हौ। अनि जब तपाईँ हामीले त्यहाँबाट समातेर ल्याएपछि नै यति मानव यति यातना भोग भयो क्या हामीले यो राज्यको संयन्त्र कति चाहिँ निरीह बनेको रहेछ भनेको के लाग्यो भने हामीलाई ल्यायो म पक्राउ परिरहेको छु बिहानको टाइममा खाना खाना दिनु पर्दैन मलाई मेरो खाना पाउने अधिकार छैन
तपाईँलाई जिल्ला कहाँ लाग्यो
खुदीबाट हामीले समातियो 9 बजीको पेरिफेरीमा समातेर लिएर हिँड्यो हामीलाई 10 बजेर 5-10 मिनटको पेरिफेरीमा चाहिँ जिल्ला प्रक्रियालाई कास्के पुर्याइयो त्यहाँ लगेर हामीलाई चाहिँ भित्र राख्यो खान्छस् पनि छैन खान्नुस् पनि छैन हामी पाक्दा पाक्दैको खाना पनि हामीले खान पाइएन र हामीले त्यहाँ लगेर पनि छोडिदिएन त्यो दिन त हामी दुवैजना भोकै भयौँ बेलुका मात्रै हामीलाई म्याथपूर्ण के अरे हस्पिटल लग्यो त्यहाँ पनि पुलिसको चरम दबाव त्यो मेडिकल भनेको त थुनुवाको चाहिँ एउटा अधिकारको कुरा पनि थियो होला स्वास्थ्यसँग सम्बन्धित जानकारी पनि लिनुपर्ने थियो होला त्यहाँ सोधियो कि तपाईँहरूले रक्सी खानु भएको छ भनेर सोध्नुभयो नेताजीले पनि भन्नुभयो राजनीति गर्ने मान्छेले हामी किन रक्सी खान्छौँ रक्सी खाने त प्रश्नै आउँदैन भनेपछि अब
तपाईँ पत्रकारिता गर्दा गर्दै आफ्नो इन्टरभ्यू लिँदा लिँदै यसरी पक्राउ गर्यो त्यसपछि अरू पत्रकार साथीहरूले संस्थाहरूले के गरे चासो लिए कि लिएन
त्यही भन्दैछु म अब त्यहाँ पुगेपछि हामीलाई बिहेभ भएको हामीलाई चाहिँ नराम्रो व्यवहार भएको कुरा चाहिँ मैले यहाँ भन्न खोजिरहेको छु त्यो चाहिँ म तपाईँलाई सम्झाउँदै पनि छु कस्तो व्यवहार भयो भने प्रहरी प्रशासनबाट के व्यवहार भयो भन्ने कुरा म उल्लेख गर्दैछु कि राज्य किन निरीह बन्यो हामी पर्दा किन यसरी भइरहेछ भन्ने कुरो भन्दैछु उहाँहरूले मेडिकल रिपोर्टमा हाम्रो स्वास्थ्यको अवस्थाको बारेमा क्लियर हुनुपर्छ पक्राउ पर्दाखेरि हामीले चोटपटक लागेको छ कि छैन भनेर उहाँहरूले चाहिँ रिपोर्टमा लेख्नुपर्छ त्यो त छँदै छैन उहाँले रक्सी खानुभएको छ छैन प्रहरीले ब्रेथलाइजर मेसिनले चाहिँ रक्सी खाएको होइन प्रमाणित गरेर चाहिँ पक्राउ गर्छ डक्टरले हाम्रो रक्सी खाएको भने आधारमा चाहिँ रिपोर्ट लेख्छ हामी मैले प्रश्न गरेँ डक्टर साहब तपाईँ के गर्नुभयो मैले भने आधार तपाईँले रिपोर्ट गरेर लेख्ने हो तपाईँको मेसिन छैन कुनै उपकरण छैन भनेर सोद्धा जे लेखेँ मैले लेखेँ त तपाईँले हेर्नुहोस् न डक्टरको रिपोर्ट यहीँ छ मैले सही गरेको छु भन्नुभयो परिचय दिनुहोस् भन्दा पनि भन्नु भएन प्रहरीले तिमीहरूलाई बढी चाहिँ उपचार गर्ने तेरो खोल्टेर पैसा होला अनि त्यहाँ चाहिँ त उपचार गर्छौँ भन्यो योभन्दा निरीह के हुन्छ राज्य पक्राउ परेको थुनुवालाई उपचार गर्नुपर्ने राज्यको दायित्व होइन राज्य पन्छिन पाउँछ एउटा पीडित थुनुवाले चाहिँ मेरो स्वास्थ्य अवस्था यो छ भनेर डक्टरसँग भन्न पाउँदैन यो अधिकार खोज्न पाउने प्रहरीसँग कहाँबाट आयो अधिकार त्यसपछि मैले एकजना हामी पक्राउ परेको किनभने 10 बजीसम्म थिएको मान्छे 1 बजीसम्म पनि कोही पनि भेट्न आएन पत्रकार साथीहरू भेट्न नआएपछि यो म हामीले बेपत्ता पो बनाइदिएछ कि भनेपछि मैले चाहिँ त्यो एकजना त्यहाँ विनिता पौडेल भन्ने नर्स हुनुहुन्थ्यो सोभि सभापति भएर काम गर्नुभएको थियो बहिनी म पत्रकार हो तपाईँ चिन्नु भएको छ दाइ चिन्दछु भन्नुभयो यी राजनीतिक मुद्दामा यहाँ आएँ भनेपछि उहाँबाट पनि ठिकै छ भन्नेभयो तर प्रहरीले त हामीलाई त कसैसँग बोल्नु पनि दिएन त 3 बजे लगाएको छ शुक्रबार समातेछ 3 बजेर 5 मिनट लगेर सरकारी वकिलमा मुद्दा म्याथ पनि लग्यो मलाई सर यसमा सही गरिदिनुहोस् भने के हो यो तपाईँले के हो यो भनेर मैले सोधेँ सर पक्राउपुर्जी भने बल्ल तपाईँले पक्राउपुर्जीमा के लेख्नु भएको छ मलाई भन्नुहोस् भने मैले उहाँले सर यो पक्राउपुर्जीमा लेखेको कुरो त तपाईँलाई भन्नु मिल्दैन तपाईँले पक्राउपुर्जी के लेखेको छ मैले केमा सही गरेको छु मलाई जानकारी नदिने हो भने म तपाईँसँग सही नै गर्दिनँ ल जे गर्नुहुन्छ गर्नुहोस् मैले केमा सही गर्दैछु भन्ने कुरो मैले जानकारी नपाएसम्म सही गर्दिनँ भनेपछि उहाँले बाध्य भएर सर तपाईँहरू दुईजना सार्वजनिक स्थानमा बसेर जनता भेला गरेर राज्य विरुद्ध चाहिँ अफवाह फैलाउने काम गर्नुभएको भएर त्यो लेखिया छ सर त्यही विरुद्धको राज्य विरुद्धको कसर मुद्दा हो यो भनेपछि मलाई लाज लाग्यो यो राज्य निरीह बनिया छ भन्ने लाग्यो एउटा पत्रकार जनताको पक्षमा वकालत गर्ने पत्रकार एउटा नेतासँग अन्तर्वार्ता लिँदा लिँदै हामीले त्यति बेला पनि भनेको छ पक्राउ पर्ने बेलामै भनेका छौँ पुलिसलाई म अन्तर्वार्ता लिने क्रममा पक्राउ परेको छु उसले भिडियो रेकर्ड पनि गरेका छ उही जो जति बेला चुरमा पक्राउ परेर हामीले आधी घन्टा थुनिएको त्यही घरमा भनेको छ हामीले ल्याएर मुद्दा चलाउँछ राज्य विरुद्धको अपराध किन नाट्यो राज्य हो विप्लवको नेतासँग समातिको शङ्कास्पद व्यक्ति भएर पक्राउ गरेको भन्न पनि त सक्थ्यो त राज्यको विरुद्धको अपराधै लगाउन पनि त सकिन्थ्यो झुट्टा मुद्दा किन लगाइयो किनभने मेरा कलमले यी राज्यको विभिन्न निकायमा जिम्मेदार भएर बसेका भ्रष्ट र दलालहरूको चाहिँ मुटु कामेको रहेछ कि भन्ने मलाई लाग्यो त्यसको प्रतिफल मलाई चाहिँ त्यो मुद्दा लगाइयो अर्को अनौठो सम्झन्छु कि मैले त्यसपछि पनि लगेँ तपाईँको शुक्रबार सरकारी कार्यालय 3 बजेपछि बन्द हुन्छ मलाई लगाएर जिल्ला अदालत कास्की अगाडिको त्यो घुम्ने बन्दी गृहमा थुनेर मलाई त सम्बन्धित अधिकारीले तपाईँ ओमवाल हो कि होइन तपाईँले यो पक्राउ परेको जानकारी सक्यो होइन भनेर श्रेष्ठदार अथवा अधिकृत सोध्नुपर्ने होइन तर मलाई त त्यो अदालतभित्र छिराउँदै छिराइएन अदालत अगाडिको बन्दी गृहमा राखेर मै ल्याएर प्रहरी हवलदारले चाहिँ ल्याएर सर यसमा सही गर्नुहोस् भने जनताको न्याय पाउने अधिकार खोज्न पाइन्छ प्रहरीले के जिल्ला प्रहरी कार्यालयभित्र चाहिँ अदालत र सरकारी वकिल लगाएर राखेको हो के जिल्ला प्रहरी कार्यालय मात्र चाहिँ अदालत र चाहिँ सरकारी वकिल पुगेको हो प्रहरी नै सर्भिसर आयो देशको, यो गम्भीर प्रश्न हो। त्यसपछि ल्याइयो, ल्याएपछि पनि तपाईँको चाहिँ साथीहरू 5 बजेपछि आउनुभयो भेट गर्न। जति बेला म हत्कडी लगाएर भित्र छिरिरहेको थिएँ, उहाँले आएपछि साथीहरूसँग लगिँदा पनि एउटा अनुसन्धान अधिकृतको अगाडि लैजाँदा पनि पत्रकार हत्कडी लगाएर चाहिँ राखिएको छ। योभन्दा लज्जास्पद केही विषय हुनसक्छ? राज्य निरीह भनेको कुनै प्रमाण दिनुपर्छ यहाँभन्दा छैन। र त्यहाँ मलाई चाहिँ साथीहरूको अगाडि करिबरि आधी घन्टा 45 मिनट जति हत्कडी लगाएर राखियो, मलाई मानसिक यातना दियो। भनिया छ उहाँहरूसँग नेताहरूको चाहिँ ठुल्ठुलो नेताहरूको सम्पर्क थियो, अनि के पत्रकारको चोरसँग पनि सम्पर्क हुन्छ, फटासँग पनि हुन्छ, न्यायाधीशसँग पनि हुन्छ, पुलिससँग पनि हुन्छ, बदमाससँग पनि हुन्छ, त्यो त समाचारको क्रममा त सम्पर्क गर्न मिल्ने होला नि। अनि त्यसैको आधारमा चाहिँ केही मुद्दा चलाउनु मिल्छ, यो चाहिँ लज्जास्पद तर्क गरियो।
त्यसपछि के भयो, कुन अदालतमा जानुभयो, कसरी यहाँ आइपुग्यो सर्वोच्चसम्म?
त्यसपछि त्यो दिन मलाई चाहिँ बेलुका बल्ल खाना खाने दियो। खाना खाने दिएपछि भोलिपल्ट बिहान चाहिँ डिएसपी राजकुमार केसीले चाहिँ 9 बजे बोलाउनु भयो, आफ्नो कक्षामा बोलाउनु भयो डिएसपी राजकुमार केसीले। उहाँले चाहिँ के हो सर, सत्य कुरो भन्नुहोस् भन्नुभयो। मैले प्रष्टैसँग भनेको छु, म पत्रकार हुँ, उहाँ नेता हुनुहुन्छ, उहाँको अन्तर्वार्ता लिने जाने क्रममा म पक्राउ परेको हुँ, मलाई चाहिँ यसरी समातेर ल्याइया हो भने, अनि किन भाग्नुभयो भन्ने सोध्नुभएको थियो। अब उहाँलाई पक्राउ परे अथवा हत्या गरेको अवस्था भयो हुन्थ्यो भने त भोलि म सुराकीको आरोप लगाएर जिन्दगीभर चाहिँ मैले घाँटिया त पासो लागिरहेको थियो। त्योभन्दा मैले उहाँसँगै भाग्नुको विकल्प थिएन, मैले भागे पनि होइन, दौड्या पनि होइन, तपाईँलाई असहयोग गरे पनि होइन, मेरो चाहिँ जिन्दगीको चाहिँ सुरक्षाको लागि म उहाँको पछि लागेको हुँ भने, मैले 9 बजीतिर लगाउनु थियो, 9:30 बजे खाना खाने टाइम हुन्थ्यो, 10:15 बजे मलाई उहाँलाई छोड्नु। त्यो दिन पनि दोस्रो दिन पनि तपाईँको चाहिँ म खाना खानबाट वञ्चित भयो। 10:30 बजेतिर भयो त्यो घुम, त्यो प्रहरी डिएसपी साहबले भन्नु सर, अब तपाईँको धेरै मान्छे पनि आउनु रहेछ, तपाईँलाई अब यो मैले कुरा सुनेपछि मलाई अलिक अप्ठ्यारो पनि लाग्यो, त्यो थुन्नुमा नराखिदिनुहोस्, नबसिदिनुहोस् भने। मैले प्रष्टै भनिदिएँ, दुनियाँ नागरिकलाई लागेर थुन्नु भएको छ, म एक्स्ट्रा अर्डिनेरी मान्छे हो र म यहीँ बस्छु भने, त्यहाँभित्र त नागरिकको अधिकार छैन, थुन्नुको अधिकार छैन, उडुस टुपिया त्यत्तिकै छ, ठाडो भएर बस्ने ठाउँ छैन, म त मै पनि त तपाईँको त्यो रात त झ्यालमा यसरी चाहिँ झुन्डिएर सुतेँ, छैन त, थुन्नुको अधिकार छैन, राज्य जिम्मेवार हुनु पर्दैन भयो। त्यो दिन पछि मलाई चाहिँ अर्को कोठामा राख्नुभयो, साथीहरूलाई भेटघाट भयो, साथीहरूसँग मैले कुरा राखेँ, साथीहरू म अन्तर्वार्ता लिने क्रममा पक्राउ परेको हो। दुःख लाग्ने कुरा म फेरि थोरै अगाडि जान्छु, जुन दिन समातेर साथीहरूले बोलाएर हत्कडी सेट राखिएको थियो, त्यो बेला मैले साथीहरूलाई म अन्तर्वार्ता लिने क्रममा पक्राउ परेको भनिसकेपछि पनि प्रहरीले के धाकछोक गर्यो भने, उहाँ चाहिँ नेताहरूसँग सम्पर्क भएको व्यक्ति हुनुहुन्छ, शङ्का लागेर हामी राख्यो भने त्यसरी समाचार, लाज मान्नुपर्छ क्या, राज्य लाज मान्नुपर्छ। भोलिपल्ट पनि साथीहरूलाई मैले स्पष्ट शब्दमा भनेको छु,
कति दिन राख्यो तपाईँलाई हेरेसम्म?
मलाई 6 गते समात्यो, 13 गते काठमाडौँ ल्यायो, 17 गते सर्वोच्चको ईश्वर खत्रीवाडाको इजलासले मलाई छोड्ने आदेश गर्यो, 17 गते अनि म छुटिया थिएँ। छुटिएर गेटबाट निस्किँदै थिएँ, मलाई चाहिँ साधा के प्रहरीले दुइटै हातमा समातेर चाहिँ समात्न लायो। ए बाबा, यो राज्यको कानुनले पक्राउ गर्नु पूर्व मलाई पक्राउ किन गरियो भनेर पक्राउ पूर्ति नदिएसम्म पक्राउ गर्ने अधिकार छैन, मलाई पक्राउ पूर्ति दिनुहोस्, म चाहिँ बल्ल गिरफ्तार दिन तयार छु भन्दा भन्दै मलाई जबरजस्ती उठाइयो र तपाईँ प्रहरीको भ्यानमा राखियो। प्रहरी लछार पछार गरियो, मेरो यो दाहिने हात कुइना र पाखुराको बिचमा म त अहिले पनि चोट होला, अहिले पनि छ, अलिअलि देखिन्छ, मलाई चोट लागेको छ, मेरो चस्मै नै भाँचिएर तपाईँको चाहिँ मैले त काम चलाउ चलाइरहेको थिएँ, भोलिपल्ट चाहिँ अर्को साथी आएर बनाइदिनु भएको छ, चस्मा भाँचिया छ।
त्यसपछि पुलिसले के कारणले पक्राउ गर्यो त सर्वोच्च?
म भन्दैछु सर, अब उहाँले समात्यो, मलाई लग्यो, लगेर भित्र राखेँ, भित्र राखेँ, करि करि चाहिँ एसपी अशोक सिंहसँग भेट भयो, जसलाई जसको विरुद्ध म उहाँ हलदारलाई कुटेर कान फुटालेको समाचार लेखिरहेको थिएँ, उसैसँग लग्यो। लगिएपछि ल ओम सर, अब त चिन्जान त भारिन्छ भने, तपाईँले चिन्जान गर्नुभएको होइन, चिन्जान चाहिँ गर्नुभएको हो, बिर्सिएको जस्तो गर्नुभएको हो, मलाई तपाईँले चुनाव ताका पनि पक्राउ गर्नुभएको हो भनेपछि उहाँले नसम्झिने त प्रश्न थिएन, तपाईँलाई हामी आवश्यकता अनुसार सुविधा दिन्छौँ, पक्राउ परेको बारेमा के हो भन्यो भने एकछिनपछि जानकारी दिन्छु भने, म 8 बजीसम्म चाहिँ त्यहाँभित्र बस्थेँ, डिएसपी कोठामा आएर बसेपछि कुनै जानकारी दिएन, मलाई भित्र लगेर थुन्यो, मलाई त्यहाँ चाहिँ बल्ल चाहिँ पक्राउ पुर्जी दिन, जहाँ सर्वोच्च अगाडि चाहिँ पक्राउ पुर्जी दिनुहोस् भन्दाखेरि उहाँले दिनु भएन, त्यसपछि बल्ल चाहिँ मलाई चाहिँ करिब करिब 7:30-8 बजीतिर पक्राउ पर्ची दिनु। तपाईँहरूले मलाई अहिले पक्राउ पर्नु पर्नुभन्दा दिनुहोस् पक्राउ पर्ची भन्दा दिनु भएन, मलाई अभद्र व्यवहार गरेर यहाँ ल्याउनु भएको छ, अब पक्राउ पर्ची म किन बुझ्छु, गैरकानुनी थुना बुझिरहेको छु म, तपाईँले गैरकानुनी थुना दिनुभएको छ भनेपछि अनि मैले पक्राउ पर्ची लिन मागेन। भोलिपल्ट बिहान पनि आए एकजना सही रमन खड्का भन्ने, सर पक्राउ पर्ची बुझ दिनु पऱ्यो भन्नुभयो। के को पक्राउ पर्ची भने, तपाईँ हिरासतमा बसेको कुरा चाहिँ राखी लेखिदिनु पऱ्यो भने, सरी आई एम एक्सटर्नली सरी, तपाईँलाई म कुनै पनि सहयोग गर्न सक्दिनँ किनभने म गैरकानुन थुनामा छु, मलाई हिजो पक्राउ पर्ची दिनु भन्दा दिनु भएन, आज म सहयोग गर्न सक्दिनँ, मेरो पक्राउ पर्नुको कारणको बारेमा चाहिँ तपाईँहरूले मलाई पहिले नै जानकारी दिनु पर्थ्यो, अब सकिँदैन, यो मेरो अधिकार तपाईँले हनन गर्नुभएको छ, यो गैरकानुनी थुनामा म सहयोग गर्न सक्दिनँ। अनि त्यसपछि मैले फेरि उहाँलाई पनि सोधेँ, अनि तपाईँले के आरोप लगाउनु भएको छ त भनेर सोधेँ त्यो रमन खड्का भन्ने सहीलाई। उहाँले के भन्नुभयो भने, सर अब केही छैन, अब यसै पक्राउ पर्ची बुझिदिनुहोस् भन्यो, आलटाल गर्नुभयो, तपाईँले पक्राउ पर्ची दिने हो भने मलाई देखाउनुहोस् त के रहेछ हेर्छु भनेको, म त 300 परेँ त्यसपछि त, विप्लव नेकपा विप्लव समूहको कार्यकर्ता भई आपराधिक कार्यमा संलग्न भएको भनेर त लेखाएर छ, मलाई त्यो पढ्दा बित्तिकै ए सरी तपाईँ जानुहोस् अब यो पक्राउ पर्ची म बुझ्न नै सक्दिनँ, अब फेरि पनि बुझ्न सक्दिनँ किनभने म विप्लव समूहको कार्यकर्ता समर्थक त हुँला तर म अपराधिक सम्मूलन भने यो पक्राउ पर्ची गैरकानुनी थुना हो जानुहोस् भनेर पठाएपछि मलाई कुनै न उहाँहरू सम्पर्क गर्नु हो न के गर्नु हो, मलाई सरकारी वकिलमा लगाएर म्याथ गर्नु, मैले सरकारी वकिललाई पनि भनेको छु जिल्ला सरकारी वकिललाई, ए श्रीमान मलाई त पक्राउ परेको छ, म के नै पक्राउ परेँ भन्दा अभद्र व्यवहार कुम्बुद्ध लगाएको छ सर भन्नुभयो मुख्य न्यायाधिवक्ताले। अनि यो अभद्र व्यवहार हो नि के रहेछ मलाई जानकारी दिनुहोस् त भने मैले स्पष्ट तपाईँलाई भने, अब तपाईँले प्रहरीमाथि अभद्र व्यवहार गर्नु होला, प्रहरीले मलाई अभद्र व्यवहार गरेँ कि मैले उहाँहरूलाई गरेँ भन्ने कुरो त प्रष्ट हुनु पऱ्यो नि, मैले कसलाई के अभद्र व्यवहार गरेँ, कसलाई कुटपिट गरेँ, कसलाई दुर्व्यवहार गरेँ, फर्जी उठ्न गर्नुहोस्, राज्य नै तपाईँहरूको पछि लागेको छ केही कारण त होला नि, त्यही भएर अभद्र व्यवहारले। अनि अभद्र व्यवहार झुट्टा मुद्दा लगाउनु मिल्छ, यही नै सोधेँ मुख्य न्यायाधिवक्तालाई, त्यो त नमिल्ने हो, नमिल्ने भए तपाईँ के किन सही गरिराख्नु भएको छ भने मैले यही कुरा राखेँ। उहाँले ठिकै छ सर, अब यो म्याथ हालिदिन चाहिँ अनुसन्धानलाई जाउँ, त्यसपछि पछि कुरा गर्नु भन्नुभयो, म्याथ गर्नुभयो, त्यति बेलासम्म यता चाहिँ मेरो सम्पर्क भइसकेको थिएन, अनि म्याडम गएर बन्दी प्रदेश गर्नु हाल्ने भन्ने कुरो भइसकेपछि, अनि मैले त पक्राउ पर्ची बुझ्ने पनि कुरो थिएन, नबुझिकन यही अघि बढ्दै जाँदा म्याडमबाट चाहिँ मेरो म्याडमबाट चाहिँ बन्दी पर्ची गर्नु पऱ्यो, म त भित्र बसेर त ठुलो यातना भोगेँ नि, यो राज्यको संयन्त्र नेपाल प्रहरी यो सत्ताको गुलाम हो, दलाल हो, उहाँ भन्नुहुन्छ मलाई एसपी अशोक सिंहले भन्नुभयो के भन्नुभयो भने, भोलिपल्ट 18 गति बिहान बोलाएर एकजना नेपाल पत्रकार महासङ्घ गण्डकी शाखाको अध्यक्ष पनि हुनुहुन्थ्यो, यो स्पष्ट निर्देशन छ उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नुहुन्छ, विज्ञप्ति निकाल्नुहुन्छ भने छोड्न सकिन्छ, पत्रकारिता मात्र गर्छु राजनीतिक गतिविधि गर्दैन भनेर कागज गर्नुभयो भने छोड्न सकिन्छ भने, के मेरो राजनीतिक आस्था राख्ने अधिकार छैन, संविधानले दिखाएको छैन, अनि के नेपाल प्रहरीले राजनीतिक आस्था हटाउन सक्ने अधिकार छ, संविधानले कुन कुन संविधान कुन धाराले प्रहरीलाई चाहिँ त्यो अधिकार दिएको छ।
नमस्ते, म मोनिका गुरुङ, उहाँ पत्रकार हमालको श्रीमती, यो दोस्रो चोटिको गिरफ्तारी जुन सर्वोच्च अदालतको ढोकाबाट नै बवण्डर मचाएर एउटा पत्रकारलाई एउटा मात्रै व्यक्तिलाई 2-3 आन्दोलनै थेग्ने गरी प्रहरीको जमातले यसरी धरपकड गरेको भिडियोहरू सर्वत्र छ, मिडियामा आइसकेको छ, त्यो ज्यादा ती देखेपछि मैले मेरो श्रीमान हो एउटा आफ्नै श्रीमानलाई आफ्नै आँखा अगाडिको यो दृश्य कर्तुत भयावह दृश्य देख्न त कोही नारीले सक्दैन होला, तर मैले देखेँ, प्रत्यक्ष देखेँ, म आफै पनि त्यहाँ लड्न पुगेँ, भिड्न पुगेँ, लछार पछार भइयो, शरीरभरि निलडाम भयो, मेरो अर्तनाद त्यो सर्वोच्चको गेट अगाडि सिसिटिभी थियो, भिडियोहरू थियो, क्यामेरा थियो, पत्रकार साथीहरूको त्यो सबै आइरहेको छ, फोटोहरू छ समाचारमा, त एउटा पत्रकार मात्रै हुनुहुन्थ्यो उहाँ, त्यो सर्वत्र थाहा छ, उहाँले भनिसक्नु पनि भयो, मैले एउटा श्रीमती भएको नाताले जुन रिट निवेदन दिएर पछिल्लो पटकको लडाइँ लड्न पुगेँ, त्यो मेरो आफ्नो भावनात्मक नाताले र मैले देखे बुझे अनुसार र जुनसुकै परिस्थितिमा पनि उहाँको न्यायको निम्ति लडेँ, तर उहाँ मेरो मात्रै श्रीमान हुनुहुन्न, एउटा पत्रकार हो, देशको चौथो अङ्ग हो, मैले त आफ्नो एउटा भावनात्मक नाताले पो त उहाँको न्याय लडेँ, उहाँको न्याय लड्नलाई सम्बन्धित निकायहरू चाहिँ बोलिदिनु पर्थ्यो, हो ठिक छ उहाँ पहिला चाहिँ पत्रकार महासङ्घबाट रिट भएको थियो, हुँदा पनि राज्यले यो दमन गरेपछि सर्वोच्च अदालतको नै आदेशको घोर अवज्ञा र उल्लङ्घन भएको छरपष्ट हुँदाखेरि यस विषयमा चर्कुवा चर्की नै हुन्छ, उहाँहरूले आफ्नो तरिकाले गर्नुहुन्छ, मैले वैयक्तिक अधिकार र उहाँको मानव अधिकारको लागि चाहिँ आफूले रिट निवेदन दिएँ र त्यो खालको पछि विरोधहरू भएन, तर पूर्वाग्राही ढङ्गले उहाँ समातिनु भएको षड्यन्त्रकारी गिरफ्तारी हो भन्ने कुरा पछि मैले बुझ्दै गएँ। उहाँले भन्नुभएको छ कि त्यो पक्राउ पुर्जी चाहिँ दिइएन 17 गतेको गिरफ्तारीमा, त्यसमा पनि मेरो रिट निवेदन 17 गते उहाँ गिरफ्तार हुनुभयो, 18 गते त्यो भयो, 19 गते देछु। किन 19 गते दिनु पर्यो भन्दा म पनि मेरो मान्छेलाई यहाँ लयो उहाँ लयो त्यो रातभरि अज्ञात पर्यो, बेपत्ता बनाइयो रातभरि, भोलिपल्ट बिहान मात्रै टेगु हिरासतमा हुनुहुन्छ अरे, फेरि पनि त्यही लगेछ अरे भनेपछि म टेगु पुगेँ। पुगेर मैले एसएसपी उत्तम राज सरको कक्षामै पुगेर मेरो श्रीमान बिना पक्राउ पुर्जी यहाँ हुनुहुँदो रहेछ मैले भेटी पनि सकेँ, पक्राउ पुर्जी छैन भन्नुभयो, पक्राउ पुर्जी र मुद्दाको के लगाएको उहाँलाई आरोप त्यो अनुसार मैले पनि अधिकार खोज्न पाउनु पर्यो, बिना पक्राउ पुर्जी त यहाँ त पाहुना भएर आउनु भएको होइन, उहाँ हिरासतमा हुनुहुन्छ, पक्राउ पुर्जी छैन भन्दा उहाँले उसैसँग सोध्नुहोस् भन्नुभयो। अब उहाँसँग सोध्दा छैन पक्राउ पुर्जी, त्यो कारणले विभिन्न यावत कुराहरू भयो, हामीले त ठुलो ठुलो हेर्ने भन्दा अरू उपाय भएन। उनीहरूले चाहिँ पछि दिउँसोतिर बल्ल अभद्र व्यवहारको मुद्दा लगाएर 7 दिन म्याद थप गरेको छ अरे जिल्ला प्रशासनबाट भन्ने कुराहरू भयो। त्यसपछि बल्ल मैले रिटको तयारी गरेर 19 गते रिट निवेदन दिएर अनि यो पछिको कामहरू भयो। तर जति पनि अहिले हामीले त सफाई उभेलै 17 गते पनि पाएको हो, त्यो 17 गतेको पछिको यो कुराहरू छ जुन त्यो लतार पतार गरेर गाडीमा हाल्ने कुराहरू भयो, उहाँको चस्मा फुट्ने कुरा भयो, यो एकदम संवेदनशील कुरा हो कि मान्छेको शरीरको अङ्ग भित्र हुने मुटु जति संवेदनशील हुन्छ त्यो शरीर बाहिरको आँखा संवेदनशील हुन्छ, आँखा हर कोही मान्छेले बचाउँछ, त्यो त प्रकृतिले नै बचाउँछ भनेर हाम्रो आमा हजुरआमाले भनेर हामी सिक्दै आएको सुन्दै आएको कुरा हो। आँखाको उहाँको दृष्टि कमजोर छ, उहाँले कुन कस्तो चस्मा लगाउनुहुन्छ त्यो चस्मा बनाउने साथीलाई थाहा छ, योभन्दा प्लस पोइन्ट पावरको अरू चस्मा छैन, यहाँभन्दा प्लस हुँदैन यो पावर, अब यति चर्को पावरको चस्मा लाउने एउटा इमान्दार पत्रकारको चस्मामाथि आक्रमण हुनु भनेको सानो कुरा थिएन। मलाई त्यो कुराले एकदमै बिज्यो, त्यो फुटेको चस्माले एकदमै बिज्यो, किनभने उहाँले आफूलाई भन्दा त्यो चस्मालाई बचाउनुहुन्थ्यो अरू समयमा भने त्यो चस्मा फुटिएको थियो, त्यहाँ सानो यातना भएन, त्यो त भयो भौतिक यातना जुन देखिएकै छ प्रमाणित छ। र पछि
तपाईँले कस्तो संस्थाहरूले सहयोग गरे यो बिचमा?
संस्थाहरू यस्तो हो, मलाई पत्रकार हुनुहुन्छ उहाँ, यो पत्रकार भनेको चाहिँ परिवारको मात्रै हुँदैन, साझा व्यक्ति हो र साझा व्यक्तिको लागि चाहिँ सम्बन्धित निकायहरूले हक अधिकार र अधिकार कर्मीहरू मानव अधिकार पत्रकार र नागरिक समाज आम जनताले नै बोलिदिनुपर्छ, किनकि उसैको बारेमा उनीहरूकै लागि काम गरेर बाँचिआएको हो अहिलेसम्म र गर्नुभएको पनि छ। मेरो नेपाल पत्रकार महासङ्घ अनि नेपाल पत्रकार महासङ्घ कास्की गण्डकी प्रदेश त्यहाँपछि त्यहाँ गण्डकीभित्रका विभिन्न पत्रकार सङ्घ सङ्गठनहरू उहाँहरूले विज्ञप्ति निकाल्नुभएछ, दबावमूलक कार्यक्रमहरू गर्नुभएछ, धरना दिनुभएछ, उहाँको गाउँको श्रृङ्खला युवा क्लबले चाहिँ दबावमूलक कार्यक्रमहरू सडकमै उत्रेर गाउँदेखि सडकसम्मै झरेर आएर कार्यक्रम गर्नुभएको छ र फ्रिडम फोरमले मलाई खाना बस्नदेखि लिएर यता निवेदन दिने सवारी यातायातहरूसम्म पनि मलाई सहयोग गर्नुभएको छ र जनपत्रकार सङ्गठन जुन जनपत्रकार सङ्गठनको सदस्य भएकै कारणले हामीले यति विघ्न ज्यानै धरापमा राखेर बस्नु पर्यो, सो सङ्गठनबाट पनि सहयोग भएको छ।
सर, यो घटनाले तपाईँलाई यो अभिव्यक्ति स्वतन्त्रता पत्रकारिता अब झन् गर्नुपर्छ अथवा के हुन्छ भन्ने एउटा डर लागिरहेको छ कि कस्तो महसुस गर्नुभएको छ? अनि सर्वोच्चले चाहिँ तपाईँलाई अहिले के भनेर सफाई दियो?
यस्तो भयो, पहिलोचोटि राज्य विरुद्धको अपराध जुन लगाइयो, मेन स्ट्रिम जर्नलिजम गरिराखेको मान्छे म, उहाँ मलाई चाहिँ राज्य विरुद्ध कसुर लगायो गलत थियो भनेर चाहिँ त्यो चाहिँ मेरो पछिमा रिट जाहेर गरिसकेपछि मलाई स्वतन्त्र पत्रकारिता गर्न बाटो खुल्यो भन्ने मलाई लागेको थियो। म अब स्वतन्त्र रूपमा राष्ट्रियता जनतन्त्र जनजीविकाको विषय र दलाल र भ्रष्टाचार विरुद्ध म समाचार लेख्न खुल्ला भएँ भन्ने मलाई लाग्यो। तर त्यही दिनै बेलुका चाहिँ समातिएर ल्याएर मलाई अभद्र व्यवहार जो हुँदै नभएको झुट्टा मुद्दा लगायो, यसले के मैले के सङ्केत पाएँ भने राज्य जनताका आवाज बुलन्द गर्न चाहने पत्रकारहरूलाई चाहिँ नियन्त्रण गर्दैछ, त्यसको लागि पत्रकारलाई मानसिक यातना दिएर हुन्छ, कानुनी यातना दिएर हुन्छ, शारीरिक यातना दिएर हुन्छ, कसरी हुन्छ उनीहरूको मन बोलिरहन खोजिरहेका छ र राज्य जो राज्यमा अहिले नेतृत्वमा बसिरहेको शक्ति छ ऊ चाहिँ हरेक पत्रकारलाई आफ्नो भरोटी बनाउन चाहन्छ। यो सरासर गलत हो। यति मात्र होइन, यसको ज्वलन्त प्रमाणको रूपमा मिडिया काउन्सिल जुन अहिलेको विधेयक आइरहेछ, जुन साइबर क्राइम मुद्दा लगाउनेदेखि ल्याएर विभिन्न कुराहरू छ, यसले चाहिँ राज्यले मिडिया नियन्त्रण गर्दैछ, जनताको सूचना पाउने अधिकार चाहिँ खोस्न खोज्दैछ र राज्य तानाशाही बनेर जनतालाई लुटमार मचाउने बाटोमा अघि बढिराखेका छ। यो हामी राष्ट्रवादी देशभक्त सम्पूर्ण नेपाली दाजुभाइले बेलैमा चेतना फुलेन भने हाम्रो राष्ट्रियता समेत खतरामा पर्ने अवस्था मैले देख्छु।
यिनै कुराकानीका साथ आजको पडकास्टको श्रृङ्खलाबाट हामी बिदा माग्छौँ। नमस्कार।